नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँ यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा आगामी पुस 1 गतेदेखि गाड़ी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात फुकुवा गर्ने सरकारको निर्णय, अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले आवश्यक कार्य गरिरहेको अर्थमन्त्री जनार्दन शर्माको भनाई, र गत आर्थिक वर्षमा 12 अर्ब भन्दा बढ़ीको हस्तकलाका सामान निर्यात भएको नेपाल हस्तकला महासंघको तथ्याङ्क लगायतका आर्थिक प्रसंग प्रस्तुत गर्छौं।
अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रलाई लिकमा ल्याउने र चलायमान बनाउने जिम्मेवारी सरकारको भएको र त्यसका लागि सरकारले आवश्यक काम गरिरहेको बताउनु भएको छ। काठमाडौँमा इलेक्ट्रोटेक सन् 2022 प्रदर्शनी कार्यक्रमलाई बिहिबार उद्घाटन गर्नुहुँदै अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीहरूले पछिल्लो समयमा व्यक्त गरिरहेको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभयो। तरलता तथा बैंकको ब्याजदर वृद्धि लगायतको समस्या समाधानका लागि अर्थ मन्त्रालयले निजी क्षेत्र, राष्ट्र बैंक, वाणिज्य मन्त्रालय र सम्बद्धहरूसँग छलफल गरिरहेको र निजी क्षेत्र, राष्ट्र बैंक, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सहितको कार्यदलले दिएको सुझावको कार्यान्वयन गरी समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीहरू सड़क आन्दोलनमा लाग्ने नभई उद्योग व्यवसायको सञ्चालनमा लाग्नुपर्ने पनि बताउनुभयो।
समस्या अहिले अर्थतन्त्रका समस्याहरू मैले उद्योग वाणिज्य संघ सीएनआई त्यसपछि चेम्बर्स अफ कमर्सका प्रतिनिधिलाई राखेर, राष्ट्र ब्याङ्कको प्रतिनिधि, उहाँहरूका प्रतिनिधि, अर्थ मन्त्रालयका प्रतिनिधि, उद्योग वाणिज्य मन्त्रालय प्रतिनिधि राखेर कार्यदल बनाएर समस्या के हो हल गर्नुहोस् भनेर जिम्मा दिएको। अर्थ मन्त्रालयले तपाईँहरूको कुरा सुनेर जिम्मा दिएको छ, तपाईँहरूले बनाएको रिपोर्ट अनुसार कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाएको छ। तपाईँहरूले कति आवाज उठाउनुभयो, त्यहाँ कति सशक्त गर्नुभयो, त्यो तपाईँहरूको कुरा, तपाईँले जान्ने कुरा। मैले त्यो फोरम तयार गरेर जिम्मा दिएको कुरा हो र तपाईँहरूले दिएको त्यसमा दिएको रिपोर्टको आधारमा मैले मेरो सचिवलाई राष्ट्र ब्याङ्कको बोर्डमा ती छलफलका लागि ती विषयहरूलाई अगाडि बढाएको, गभर्नर साहबलाई बोलाएर त्यो कुराहरूमा छलफल गरेर निर्णय गर्न निर्देशन गरेको र समस्याहरू अझै हल भएनन् भनिसकेपछि मैले सिङ्गो सरकारको मुख्य केन्द्रमै क्याबिनेटमै यो विषयलाई राखेर व्यवसायहरूका समस्याहरूलाई कसरी हल गर्ने भनेर त्यहाँ एउटा लामै छलफल मैले रिपोर्टिङ सामान्य प्रधानमन्त्री कहाँ गरेको छु र सामान्य प्रधानमन्त्रीलाई हस्तक्षेप गर्नु पर्यो अब प्रधानमन्त्रीजीको स्तरबाट भने मैले अनुरोध गरेको छु। व्यवसायहरूको यो माग छ, आज व्यवसायहरू व्यवसाय व्यवसायमा हुनुपर्छ, व्यवसाय सडकमा हुने होइन। म तपाईँलाई सचेत गराउन चाहन्छु, तपाईँले सडक रोज्ने होइन, कोही पनि व्यवसाय सडकमा जानु पर्दैन। तपाईँहरू नीति निर्माणमा रहेका हामी तपाईँहरूसँग सहकार्य गर्न तयार छौँ, अनि सडकको कुरा किन रोज्नुपर्ने तपाईँहरूले? होइन, चुनाव सकिसक्यो, 5 वर्षमा चुनाव गर्ने भए पछि गर्नु होला, अहिले तपाईँहरूको काम होइन त्यो।
अर्थमन्त्री शर्माले अर्थतन्त्र संकटमा रहेको, आफूहरू निराश रहेको जस्ता नकारात्मक खालका अभिव्यक्ति नदिन पनि उद्योगी व्यवसायीसँग आग्रह गर्नुभयो। अर्थमन्त्री शर्माले मुलुकभित्रै विद्युतको खपत बढ़ाउनु पर्नेमा पनि जोड़ दिनुभयो। व्यापार घाटा कम गर्न मुलुकभित्रै विद्युतको खपत बढ़ाइयो भने त्यसले भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो। विद्युतको क्षेत्रमा भएको लगानीको प्रतिफल लिने समय आएको भन्नुहुँदै उद्योगी व्यवसायीले त्यतातिर पनि सोच्नुपर्ने अर्थमन्त्री शर्माले बताउनुभयो। पछिल्लो समय कोरोना महामारी र रसिया युक्रेन युद्धका कारण लगानीमाथिको गुणात्मक प्रतिफल आउन नसकिरहेको बताउनुहुँदै त्यसले उत्पन्न गरेको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने बारे पनि आफू गम्भीर भई लागि परेको बताउनुभयो।
सरकारले गाड़ी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ। पुसदेखि लागू हुने गरी ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय मंगलबारको मन्त्री परिषद बैठकले गरेको हो। यसअघि आयातमा प्रतिबन्ध लगाइएका यी 4 प्रकारका वस्तुको आयात खुलाउने निर्णय मन्त्री परिषद बैठकले गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले जानकारी दिनुभयो। मुख्य सचिवको संयोजकत्वमा गठित कमिटिले आयातमा गरिएको बन्देज खुलाउन सिफारिश गरेको थियो। विदेशी मुद्रा संचिति घटेपछि सरकारले वैशाख मध्यदेखि 10 प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो। तीमध्ये भदौमा 6 प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाई बाँकी 4 प्रकारका वस्तुहरू निजी चारपाङ्रे सवारी साधन, 150 सीसी माथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र $300 माथिका मोबाइल फोन आयात प्रतिबन्ध लगाएको थियो।
19 हस्तकला व्यापार मेला तथा 17 हस्तकला प्रतियोगिता हिजोदेखि काठमाडौँमा शुरू भएको छ। सामूहिक बजारीकरणबाट आन्तरिक रोजगारी सृजना गरी बढ़दो व्यापार घाटा कम गर्न हस्तकला महत्वपूर्ण माध्यम हुने नेपाल हस्तकला महासंघले जनाएको छ। महासंघका अनुसार गत आर्थिक वर्षमा 12 अर्ब भन्दा बढ़ीको हस्तकलाका सामग्री निर्यात भएको र 8 लाख भन्दा बढ़ीले हस्तकला उद्योगमा रोजगारी प्राप्त गरेका छन्। यही मंगिर 27 गतेसम्म सञ्चालन हुने मेलामा 130 स्टल रहेको र 1,00,000 भन्दा बढ़ीले अवलोकन गर्ने अनुमान गरिएको महासंघले जनाएको छ। हस्तकला व्यापार मेलाका सम्बन्धमा केन्द्रित रहेर हामीले नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड साक्यसँग कुराकानी गरेका छौं।
अब हुन त हाम्रो यो कोविडले गर्दाखेरि परम्परागत हस्तकलाहरू अलि चलेकै अवस्था भयो, तैपनि अब यो वर्ष चाहिँ हाम्रो हस्तकला निर्यातमा चाहिँ अब 12 अर्ब सामानको चाहिँ निर्यात छ होइन। अब हाम्रो चाहिँ अब आन्तरिक निर्यात पनि लगभग 12 अर्ब बराबरकै छ, किन भन्दाखेरि अब हाम्रो नेपालमा जन्मदेखि मृत्युसम्म हामीले हस्तकलाका वस्तुहरू प्रयोग गरिरहेका हुन्छौँ। त्यसले गर्दाखेरि लगभग हामीले चाहिँ 24 अर्बको चाहिँ कारोबार छ अनि 12 अर्ब बराबरको चाहिँ निर्यात भइरहेको, लगभग 12 अर्ब बराबर निर्यात भइरहेको चाहिँ त्यो भइरहेको भएकोनाले त्यो हिसाबले चाहिँ हामीले लिन सकिन्छ। तैपनि हाम्रो अस्ति कोविडको हिसाबले चाहिँ अलिकति खस्केकै अवस्था भन्नु पर्यो।
आन्तरिक रोजगारी सृजना गर्न हस्तकलाको कतिको योगदान रहेको छ?
हुन त हाम्रो अहिले भन्नु नै पर्दाखेरि हाम्रो नेपालको पहिचान दिलाउने वस्तु भनेकै हाम्रो अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने वस्तु भनेकै हस्तकला भयो, र अर्को भनेको हाम्रो कृषिमा मात्र निर्भर भइरहेको भएको हुनाले चाहिँ यो हस्तकलाको चाहिँ एकदमै ठुलो योगदान छ। र त्यसले गर्दाखेरि अहिले हाम्रो यो रोजगारीको लागि पनि अहिले हामीले चाहिँ हुन त नेपाल सरकार समक्ष हामीले युवाहरूलाई पनि नेपालमै चाहिँ स्वरोजगार दिने हिसाबले केन्द्रित हुनुपर्छ भनेर हामीले भनिरहेका छौँ। त्यो भयो भने चाहिँ हाम्रो अझ देशको लागि ठुलो योगदान हुन सक्दछ।
नेपालबाट गत आर्थिक वर्षमा 12 अर्ब भन्दा बढीको नेपाली हस्तकलाका सामानहरू विदेश निर्यात भएको छ। कस्ता सामानहरूको माग विदेशमा रहेको छ र कुन कुन देशमा चाहिँ बढी नेपाली हस्तकलाका सामानहरू खपत हुने गरेको छ?
अब हाम्रो अहिलेको यो वर्ष चाहिँ हाम्रो लगभग 12 अर्ब बराबरको चाहिँ निर्यातमा चाहिँ सबैभन्दा बढी चाहिँ फेलको प्रडक्ट जुन हामी चाहिँ गाउँमा चाहिँ हाम्रो राजी भनेर चिन्छौँ, राजी भनेको अलिकति त्यसलाई चाहिँ टेक्नोलोजी चेन्ज गरेर अहिले फेल प्रडक्ट भनेर आइरहेछ। त्यो चाहिँ लगभग 5-6 अर्ब बराबरको छ भन्दाखेरि हाम्रो पश्मिना लगभग 3 अर्ब बराबरको चाहिँ हाम्रो एक्सपोर्ट भइरहेको छ। त्यस्तै चाहिँ अब हाम्रो हाते कागज लगभग 2 अर्ब बराबरको गइरहेछ भन्दाखेरि हाम्रो सिल्भर ज्वेलरिज गोल्ड ज्वेलरिजहरू जाने भयो, साथै चाहिँ हाम्रो सिसाको प्रडक्टहरू भयो अनि हाम्रो टाटोमोटीको प्रडक्टहरू अनि हाम्रो यो पोटेको वस्तुहरू अनि उनीजन्य वस्तुहरू गइरहेको चाहिँ अवस्था भएको हुनाले लगभग त्यो हाराहारीमा गइरहेछ। अब त्यसमा पनि अब सबैभन्दा बढी भनेको अब युरोप मार्केट अमेरिकामा जाने भयो हाम्रो फेलको प्रडक्टहरू, र अहिले चाहिँ अब हुन त हाम्रो चाइनामा पनि ठुलो मार्केट थियो, यो आफ्टर कोभिडले गर्दाखेरि चाहिँ त्यो अहिले अलिकति थप्पै भइरहेको अवस्था भनेर भन्नुपर्छ।
नेपाल हस्तकला उद्योगको विकासका लागि सरकारका तर्फबाट के कस्तो नीतिगत सुधारको आवश्यकता महसुस गर्नुभएको छ यहाँहरूले संघको तर्फबाट?
हामीले हुन त हाम्रो हस्तकला महासंघबाट 2075 सालमा हस्तकला नीति बनाउनु पर्छ भनेर हाम्रो उद्योग तथा वाणिज्य मन्त्रालय अन्तर्गत चाहिँ हामीले पहिले नै बुझाएका थियौँ, र अहिले हुन त त्यहाँ चाहिँ अब सचिवज्यूहरू चेन्ज हुन्छन्, समयमा छिनछिनमा चेन्ज भइरहेको हुँदाखेरि फेरि हामीले उहाँलाई चाहिँ बुझाउनको लागि जाने, फेरि परिवर्तन हुने, राजनीतिक अस्थिरताले पनि त्यसले असर गर्ने नै भयो, र त्यो भएको हुनाले चाहिँ हामीले यसपालि चाहिँ बागमती प्रदेशबाट हस्तकला ग्रामको चाहिँ छुट्टै नीति चाहिँ एउटा अध्यादेशको रूपमा ल्याइसकेको पनि अवस्था भयो हुनाले यसलाई चाहिँ अब भोलि पर्सि पुस्तान्तरणको कन्सेप्टमा र हाम्रो सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ सहयोग हुने हिसाबले चाहिँ अहिले चाहिँ हाम्रो प्रदेशबाट चाहिँ हामीले विश्वविद्यालयको कन्सेप्टमा चाहिँ पास भएको र अघि हाम्रो मुख्यमन्त्रीज्यूको सम्बोधनमा पनि यसको चाहिँ उल्लेख गरिएको पनि छ।
हिजोदेखि मङ्सिर 27 गतेसम्म 5 दिन महासंघले काठमाडौँमा 19 हस्तकला व्यापार मेला तथा 17 हस्तकला प्रतियोगिताको आयोजना गरेको छ। यस्ता आयोजनाहरूले यो हस्तकलाको विकासमा कतिको टेवा पुर्याउन सक्छ?
अब हुन त हामीले आयातमा गरेको पनि अब हाम्रो यो विश्व सम्पदा सूचीसँग सम्बन्धित हाम्रो बौद्ध आसपास पनि भएको हुनाले हाम्रो यो हस्तकलालाई पनि र हाम्रो 5-स्टार होटल हामीले आयातमा गरेको कारण पनि हाम्रो नेपाली प्रडक्ट एकदमै उच्च स्तरीय स्तरमा पनि रहेको हुनाले चाहिँ त्यसको स्तरीयतालाई उकास्नलाई र हाम्रो त्यसलाई स्ट्यान्डर्ड मेन्टेनको लागि पनि हामीले यहाँ आयातमा मेला गरेको भयो, र यो हामीले मेला गर्दाखेरि अझ पनि हाम्रो यहाँका पर्यटक भयो अब हाम्रो नेपाली उद्यमीहरू र युवाहरूलाई पनि उहाँलाई प्रोत्साहन र उहाँलाई आकर्षण गराउने उद्देश्यले र हाम्रो हस्तकला प्रवर्धन गराउने उद्देश्यले नै हामीले यो गरेको भयो, र यस्तो मेलाले हामीले चाहिँ लगभग 50% हिसाबले चाहिँ गुणन हुँदै जान्छ भन्ने उद्देश्यले नै हामीले यो टार्गेट लिएका छौँ।
उहाँ हुनुहुन्थ्यो नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड साक्य हामीसँग कुराकानी गर्नु।
बैंक तथा वित्तीय संस्थाको चरको ब्याजदर घटाउनु पर्ने लगायतका 10 वटा माग व्यवसायीहरूले राखेका छन्। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको अग्रसरतामा सरकारले सवारी साधन आयात खुलाए पनि राष्ट्र ब्याङ्कको नीतिका कारण सवारी साधन बिक्री गर्ने वातावरण नभएको भन्दै उनीहरूले 10 माग राखेका हुन्। नाडाका अध्यक्ष ध्रुव थापाले सवारी आयात गर्न खुल्ला भए पनि एलसी खोली गाड़ी आयात गर्ने 50% नगद एलसी खोली गाड़ी आयात गर्न 50% नगद मार्जिन कायम रहेकाले यसलाई हटाउनु पर्ने बताउनुभयो। निजी क्षेत्रले ब्याजदर तथा चालू पुँजी कर्जा सम्बन्धी राष्ट्र ब्याङ्कको नीति सच्याउन माग गरिरहेका बेला नेपाल राष्ट्र ब्याङ्कले भने व्यवसायको चाहना स्वाभाविक भए पनि वित्तीय स्रोत नै उपलब्ध नभई ब्याजदर घट्ने अवस्था नहुने जनाएको छ। अर्थतन्त्रमा सुधार हुँदै गएको अवस्था छ, थप सुधार हुँदै गए केही महिनामा ब्याजदर तल झर्ने अवस्था हुन सक्छ, तर आज भोलिमै ब्याजदर तल झर्ने अवस्था हुँदैन। नेपाल राष्ट्र ब्याङ्कका आर्थिक अनुसन्धान विभागका निर्देशक डाक्टर प्रकाश कुमार श्रेष्ठले बताउनु भएको छ। राष्ट्र ब्याङ्कले ब्याजदर थप माथि जाँदा व्यावसायिक वातावरण अघि जान पाउँदैन भनेर यस सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिसकेको उल्लेख गर्नुहुँदै नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता डाक्टर गुणाकर भट्टले अहिले संयमितता अपनाउने समन्वय गर्नुपर्ने बेला भएको उल्लेख गर्नुभयो।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष विक्रम सम्बत 2080-81 लागि संघीय समपूरक र विशेष अनुदान अन्तर्गत प्रदेश सरकार र स्थानीय तहमा सञ्चालन गरिने आयोजना तथा कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ। आयोगले प्रदेश सरकार र स्थानीय तहलाई लक्षित गरी सूचना जारी गर्दै आगामी आर्थिक वर्षको संघीय बजेटमा पर्ने गरी समपूरक र विशेष अनुदानबाट सञ्चालन हुने योजना र कार्यक्रमको प्रस्ताव पेश गर्न आग्रह गरेको छ। त्यस्ता आयोजना र कार्यक्रमको प्रस्ताव सहितको विवरण प्रदेश सरकार र स्थानीय तहले आगामी पुष मसान्तभित्र आयोगमा पठाइसक्नुपर्ने योजना आयोगले जनाएको छ। प्रस्ताव पेश गर्दा प्रदेशको हकमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र स्थानीय तहको हकमा सम्बन्धित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाबाटै पेश गर्नुपर्ने व्यवस्था रहेको छ। त्यस्तो प्रस्ताव विद्युतीय प्रणाली अनलाइनबाट गर्नुपर्ने र त्यसरी आएका प्रस्तावलाई मात्रै स्वीकार गरिने योजना आयोगले स्पष्ट पारेको छ। त्यस्तो अनुदान लिनलाई प्रस्ताव गरिएका योजना र कार्यक्रमले निश्चित प्रक्रिया पूरा गर्नुपर्ने पनि आयोगले स्पष्ट पारेको छ। आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन डीपीआर, वातावरणीय प्रभाव मूल्याङ्कन एआईए, लागत अनुमान, आयोजना सम्पन्न हुने अवधि लगायतका विवरण अनिवार्य रूपमा प्रस्ताव सँगै पेश गर्नुपर्ने आयोगले जनाएको छ। समपूरक अनुदान पाउने योजना र कार्यक्रमका लागि कुल लागतको 50% सम्बन्धित स्थानीय तह वा प्रदेशले बेहोर्ने तथा 50% रकम संघीय सरकारले उपलब्ध गराउने व्यवस्था रहेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत आयोजनाले सुदूरपश्चिम प्रदेशको विकासमा ठूलो टेवा पुग्ने बताउनु भएको छ। धनगढ़ीमा आयोजित सुदूरपश्चिम महोत्सवको बिहिबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यो आयोजना निर्माणका लागि भारतीय कम्पनीले लाइसेन्स लिइसकेकाले अब निर्माणको क्रम अगाडि बढेको बताउनुभयो। सरकारले भारत सरकारको स्वामित्वको कम्पनी एनएचपीसीलाई पश्चिम सेती आयोजनाको लाइसेन्स दिएको छ। प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशको समग्र विकासका लागि पश्चिम सेती जलविद्युत आयोजना, पञ्चेश्वर चमेलिया जलविद्युत आयोजना, रानी जमरा कुलरिया महाकाली तेस्रो सिंचाई आयोजना, दोधारा चाँदनी सुक्खा बन्दरगाह, महाकाली करिडोर जस्ता ठूला आयोजना निर्माण तथा सञ्चालनका लागि सरकारले प्राथमिकताका साथ प्रक्रिया अगाडि बढ़ाएको बताउनुभयो।
हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।